4331-91-91 416-433-9191
President Convention Center.
ट्रक का घूमता पहिया कनाडा की मईशत की तरक्की का जामिन। आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक ल्यू थ्रू आउट ओंटारियो, नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। क्विक ट्रक ल्यू 519-622-0660 quicktruckloop.com।
परिवार ही सब कुछ है। दुनिया भर में अब उनके साथ जुड़ना थोड़ा आसान हो गया है। अब जब आप CIBC ग्लोबल मनी ट्रांसफर भेजते हैं तो विदेश में आपके प्यारे इसे उसी दिन अपने पास की मनीग्राम लोकेशन से नकद में ले सकते हैं, और ये सब बिना किसी ट्रांसफर फी के, ताकि आप अपने प्यारों को भेज सकें और ज्यादा। उनकी मदद करने का यही सही तरीका है। CIBC ग्लोबल मनी ट्रांसफर के साथ परिवार कभी भी दूर नहीं। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू हैं। CIBC.com/cashpickup पर जाएं।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ہم ٹاک میں آپ کی ہوسٹ سارینہ صدیقی آپ کی خدمت میں حاضر۔ ہم ٹاک ریڈیو ای آواز کا ایک اسپیشل پروگرام ہے آپ کے لیے، آپ کی باتیں، آپ کے سولوشن، آپ کے مسائل اور آپ کی زندگی کی گفتگو۔ کیوں کرتے ہیں ہم یہ ہم ٹاک؟ ہم ٹاک کرتے ہیں ہم ہماری باتوں کو کوریج دینے کے لیے، ہمارے مسائل کو کوریج دینے کے لیے، اور ہمارے تمام مسائل کا حل اسلامک لینس سے ڈھونڈنے کے لیے۔ ہر سنڈے شام 5 بجے سے 6 بجے کے درمیان ہم ٹاک آپ کی خدمت میں پیش کیا جاتا ہے ریڈیو ای آواز سے، اور ہمارے پچھلے آرکائیو یا ہمارے چینل کے پچھلے شوز جو ہیں وہ آپ ہمارے ویب سائٹ پر دیکھ سکتے ہیں eawaz.com پہ۔ اگر آپ ہمارے شو کی گفتگو کا حصہ بننا چاہتے ہیں تو آپ ہمیں کال کر سکتے ہیں اسٹوڈیو پہ 416-620-1778 پر۔ اگر آپ فیس بک پر ہیں تو ہمارا فیس بک پیج لائک کرنا بالکل نہ بھولیے۔ ای آواز کو فیس بک پہ لائک کیجئے، اور اگر آپ چاہیں تو ای آواز کا ایپ جو ہے وہ آپ ڈاؤن لوڈ کر سکتے ہیں اپنے اسمارٹ فون پہ، اور آپ ہمیں وہاں پہ لائیو سن سکتے ہیں۔ اس کے علاوہ ہمارا شو لائیو جاتا ہے جیسے میں نے بتایا eawaz.com پر، اور اس کے پچھلے آرکائیو یا ہمارے ہم ٹاک کے پچھلے سیگمنٹس یا پچھلے شوز، اس کی ٹاکس، اس کی کنورسیشنز، اس کی گفتگو آپ سن سکتے ہیں eawaz.com پہ جا کے۔ اور اگر آپ ہماری گفتگو کا حصہ بننا چاہتے ہیں آپ ہمیں کال کر سکتے ہیں، آپ ہمارے کامنٹس آپ ہمیں بھیج سکتے ہیں، eawaz کے فیس بک پہ جا کے آپ کامنٹ لکھ سکتے ہیں۔ اور اگر آپ مجھ سے ڈائریکٹ رابطہ کرنا چاہتے ہیں تو میرا یوٹیوب فارینہ صدیقی فالو کرنا بالکل نہ بھولیں، سبسکرائب کیجئے، وہاں پہ ہم ٹاک کے شوز کو لائیو ویڈیو اسٹریم کرتے ہیں، اور اس اسٹریم کو ہم بعد میں اپنے فیس بک پہ eawaz پہ بھی نشر کر دیتے ہیں۔ ملٹیپل ویز ہیں ہم ٹاک سے کنیکٹ کرنے کے، لیکن سب سے اہم جو چیز ہے وہ ہے ہماری آپس میں ایک دوسرے سے بات چیت، اور یہی آج ہمارے شو کی گفتگو کا موضوع ہے۔ ہم چاہتے ہیں کہ ہم اپنی باتیں کرتے رہیں، اور کیوں بھلا اپنی باتیں کرتے رہیں؟ وہ اس لیے کہ اگر ہم آپس میں باتیں نہیں کرتے، اگر ہم اپنے آپس میں جو ہمارے بکھرے ہوئے مسائل ہیں ان کا حل تلاش نہیں کرتے، تو اس کا اثر نہ صرف ہم پہ پڑتا ہے ایز اے کمیونٹی، بلکہ ہماری آئندہ جنریشن پہ بھی پڑتا ہے۔ اور یہ باتیں وہ باتیں ہیں جو ہمارے ہر گھر کے مسائل ہیں، ہر نسل کے مسائل ہیں، اور ہر فیلڈ واک اور فیلڈ کے مسائل ہیں، لیکن کیونکہ ہم ان کے بارے میں بات نہیں کرتے، ہم کنٹروورشل سمجھ کے کچھ ٹاپکس کو چھوڑ دیتے ہیں، تو ہمیں ان کے حل بھی سمجھ نہیں آتے۔ اسی لیے میری کوشش ہوتی ہے کہ مختلف چھوٹی چھوٹی باتیں جو ہیں ان کو میں یہاں پہ ہم ٹاک میں ہائی لائٹ کروں اور اس کا حل دیکھیں۔ ہم یہ جانتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اللہ تعالیٰ کے بھیجے ہوئے آخری پیغمبر تھے، آخری رسول تھے، آخری پروفٹ تھے، اور ان کی رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی جو لیگیسی ہے، اور جو ان کی تعلیمات ہیں، اور جو ان کی سنا ہے یا جو ان کی سیرہ ہے، اس سے جو ہمیں تعلیم ملتی ہے، وہ تعلیم کوئی سمپل ریکمنڈیشن نہیں ہے جس طرح آج کے اسکالرز یا آج کے سائنٹسٹ یا آج کے ڈاکٹرز یا کوئی بھی فلاسفر جو ہیں وہ آپ کو ریکمنڈیشنز دیتے ہیں کہ ایسا کرنا چاہیے، ٹھیک ہے، اور ایسا کرنا چاہیے، اور اس طرح نہیں کرنا چاہیے، اور اس طرح کرنا چاہیے، لیکن وہ تخمینیں لگاتے ہیں اپنے علم کی بنیاد پر، وہ تخمینیں لگاتے ہیں اپنی جو انسانی نالج ہے اس کی بنیاد پر، وہ تخمینیں لگاتے ہیں جو ان کی محدود جو ہے علمی واقفیت ہے اس کی بنیاد پر. اس کے علاوہ وہ تخمینیں لگاتے ہیں ان کتابوں کی بنیاد پر جو انہوں نے یا تو خود لکھی ہیں یا ان کے جیسے لوگوں نے ان سے پہلے لکھی ہیں یا پچھلے جو فلاسفرز لکھے ہیں گزرے ہیں انہوں نے لکھی ہیں. لیکن یہ ساری چیزیں انسان کی تخلیق ہیں, یہ ساری باتیں انسان کی پیش کرتا ہے. جبکہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کیونکہ اللہ کے نبی تھے, حضرت موسیٰ علیہ السلام کی طرح, حضرت عیسیٰ علیہ السلام کی طرح, حضرت داؤد علیہ السلام کی طرح, حضرت آدم علیہ السلام کی طرح, حضرت نوح علیہ السلام کی طرح, حضرت لوط علیہ السلام کی طرح, حضرت یوسف علیہ السلام کی طرح, حضرت یعقوب علیہ السلام کی طرح اور بیشتر پیغمبروں کی طرح وہ اللہ تعالیٰ کے بھیجے ہوئے رسول تھے. اور کیونکہ وہ آخری رسول تھے تو اللہ تعالیٰ نے اپنی تمام جو ڈیوائن نالج تھی, ڈیوائن تعلیم تھی جو انسانیت کے حصے میں آنی تھی, اس پہ ان کا خاتمہ کر دیا اور اس پہ ہی ان کو ہر چیز جو ہے وہ بخش دی گئی, ان کو عطا کر دی گئی, ان کو بتا دیا گیا کہ آج ہم نے تمہارے دین کی تکمیل کر دی اور اس دین کی تکمیل کرنے کے ساتھ ہی ساتھ جو ہے وہ یہ قرآن جو ہے وہ تمہارے اوپر تمام کر دیا گیا اور اس کی تعلیمات کو تمہارے لیے لازم کر دیا گیا. اور کیوں لازم کر دیا گیا بھلا؟ کیونکہ انسانیت کو ڈیوائن وزڈم اور ڈیوائن نالج کی ضرورت ہے اور ہمیشہ سے ہے, ہمیشہ رہے گی. اور اسی لیے جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے احکامات ہیں, ان کی جو دیوی نالج ہے, جو ان کی دیوی تعلیمات ہیں, جو ان کا دیا ہوا وزڈم ہے, وہ کوئی عام انسان کا وزڈم نہیں ہے, وہ ڈیوائن وزڈم ہے. اللہ تعالیٰ کے حکم سے, اللہ تعالیٰ کے اس آخری نبی کو تمام احکامات, تمام جو ہدایات جو ہیں, تمام جو ہے ٹیچنگ جو ہے وہ اللہ کے حکم سے, اللہ کی طرف سے ڈائریکٹ پرووائڈ کی جاتی تھی. اور کون پرووائڈ کرتا تھا؟ اللہ تعالیٰ کے سب سے برگزیدہ, سب سے بڑے اور بارسوخ اور بلند پایا فرشتے حضرت جبرائیل علیہ السلام کے تھرو یہ تعلیمات جو ہیں وہ ان کو بھیجی جاتی تھیں. جس طرح وہی بھیجی جاتی تھی اس طرح مختلف چیزوں میں ان کو ہدایات بھی بھیجی جاتی تھیں, ان کو تلقین بھی کی جاتی تھی, ان کو کریکشن بھی دی جاتی تھی کہ اگر کوئی چیز وہ صحیح طرح نہیں کر پا رہے یا کوئی چیز ان کو پرابلم آ گئی ہے تو اس کے بارے میں ان کو پوری مکمل ڈیوائن نالج بھی دی جاتی تھی. تو اسی لیے رسول پاک صلی اللہ علیہ وسلم کی جو سنہ ہے اس کو فالو کرنا ہمارے لیے بہت امپورٹنٹ ہے. ہم بات کر رہے ہیں سنہ کی, اور سنہ کا مطلب ہے وہ طریقہ کار, وہ تمام اعمال, وہ تمام چیزیں جو رسول اللہ صلی اللہ علیہ وسلم نے اپنی زندگی میں کی اور ہمارے لیے مشعل راہ بنا کے چھوڑ گئے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے اپنی زندگی میں صرف ایک ہی حج کیا تھا اور اس حج میں, اور انہوں نے یہ بتا دیا اس کے خطبے میں جو آخری خطبہ یا خطبۃ الوداع جو کہا جاتا ہے, اس میں انہوں نے یہ بتا دیا کہ میں تمہارے درمیان دو چیزیں چھوڑے جا رہا ہوں, جب تک تم ان دو چیزوں پہ عمل کرتے رہو گے اور ان کو فالو کرتے رہو گے, امان میں رہو گے, صحیح راستے پہ رہو گے. اور وہ کیا دو چیزیں ہیں؟ ایک قرآن اور ایک میری سنت. یہ دو چیزوں کی طرف رسول پاک صلی اللہ علیہ وسلم نے اشارہ کیا اور انہیں بتا دیا کہ ان دو چیزوں کو فالو کرتے رہو اور اگر تم ان کو فالو کرتے رہو گے امان میں رہو گے. اور انہوں نے اس کے ساتھ ہی ساتھ اسی خطبے میں تمام قسم کی ریسزم, ڈسکرمنیشن, جسے کہنا چاہیے علاقائی, نصابی یا جو ہے نسلی تفرقے کو یا ڈسکرمنیشن کو ختم کر دیا. کچھ چند بہت ہی خوبصورت اور بہت ہی چھوٹے لیکن بہت ہی بڑے معنی جاننے والے, معنی ہونے والے بامانی جملوں کے ساتھ انہوں نے واضح کر دیا کہ کسی عربی کو کسی اجمی پر اور کسی اجمی کو کسی عربی پر, کسی کالے کو کسی گورے پر, کسی گورے کو کسی کالے پر, اور کسی بھی ایک زبان بولنے والے کو کسی دوسری زبان بولنے والے پر کوئی فوقیت نہیں. یہ دیر از that end of discrimination that Islam teaches. You know, Islam میں racism, علاقائیت, nationalism جسے کہتے ہیں ہم, یا پھر قواریت, اس کی کوئی گنجائش نہیں. اور رسول پاک صلی اللہ علیہ وسلم اپنی زندگی میں ہی اس خطبے کے ذریعے, اپنے پوری زندگی کے عمل کے ذریعے اس کو ختم کر کے گئے. ہمیں یاد رکھنا چاہیے کہ یہ تمام چیزیں ہماری زندگی میں, کیونکہ ان کی اجازت نہیں ہے اسلامی طور پہ رسول پاک صلی اللہ علیہ وسلم کے کنڈکٹ کے تھرو, تو ہم ان چیزوں کو اپنی زندگی میں جگہ بھی نہیں دے سکتے. اور یہ کام کس کا ہے؟ یہ ہمارا کام ہے. آپ نے سنا ہوگا رسول پاک صلی اللہ علیہ وسلم کا ایک اور قول ہے کہ اگر لوگ تمہارا کنڈکٹ دیکھ کے, تمہارا عمل دیکھ کے, تمہارا کردار دیکھ کے, تمہارا جو اسٹینڈرڈ آف ویلیوز ہے وہ دیکھ کے, یا تمہارا اخلاق دیکھ کے اسلام کی طرف مائل نہیں ہوتے, تو اس کا مطلب ہے کہ تمہیں اپنے اعمال کو ریویو کرنا چاہیے, اپنے دین کو ریویو کرنا چاہیے. کہیں ایسا تو نہیں کہ تم اسلام کے صحیح امبیسڈر نہیں ہو, کہیں ایسا تو نہیں کہ تم اخلاق کا وہ پیکر نہیں ہو جو رسول پاک صلی اللہ علیہ وسلم تھے اور ہم کو دیکھنا چاہتے تھے. اور کہیں ایسا تو نہیں کہ آپ لوگوں کے ساتھ بے ایمانی اور بد اخلاقی کر کے نہ صرف اپنے آپ کو بلکہ اپنی پوری امت کو اور اس کے ساتھ ہی ساتھ اپنے دین کو جو ہے وہ ٹینٹ کر رہے ہیں یا اس پہ دھبا لگا رہے ہیں. تو ضرور اس بات کو ہمیں یاد رکھنا چاہیے. ہم آگے چلتے ہیں اور ہم بات کر رہے ہیں اپنی ذمہ داریوں کی. ذمہ داریوں میں سب سے پہلی ذمہ داری جو ہم بات کرتے ہیں وہ آتی ہے پیرنٹس کی. یہ جو ورلڈ ہے نا ورلڈ, اس میں دو طرح کے پیرنٹس ہوتے ہیں. ایک وہ جو اپنی ذمہ داری پورے صدق دل سے صحیح طریقے سے نبھاتے ہیں, وہ اس لیے کہ اللہ تعالیٰ نے ان کو یہ اولاد جو ہے وہ امانت کے طور پہ عطا کی ہے, اور وہ اس لیے نبھاتے ہیں کہ اللہ تعالیٰ نے یہ اولاد جو ہے ان کو ایک پریولیج کے طور پہ دی ہے. یہ آپ کا حق نہیں ہے, یہ اللہ تعالیٰ کی دیوی امانت ہے اور یہ اللہ تعالیٰ کی دیوی نعمت ہے جو اللہ نے آپ کو عطا کی ہے. آپ کو اس قابل کیا ہے کہ آپ اس امانت کے جو ہے وہ ذمہ دار بن سکے. آپ کو امین بنایا. یہ بچہ آپ کی پراپرٹی نہیں ہے, یہ بچہ آپ کی ذمہ داری ہے اور اللہ تعالیٰ آپ سے اس کا حساب لیں گے. تو کچھ تو اس طرح کے پیرنٹ ہوتے ہیں. دوسرے پیرنٹ وہ ہوتے ہیں کہ جو یہ سمجھتے ہیں کہ یہ بچہ میرا ہے, میں اس کا اونر ہوں یا میں اس کی اونر ہوں اور میں جو چاہے کروں, میں ان کو ماروں پیٹوں کسی بھی طرح ان کے ساتھ معاملہ کروں, مجھے اس سے کوئی سوال نہیں کر سکتا اس بارے. لیکن نہیں, یہ غلط خیال ہے اور آپ کو یہ سمجھنا ہے کہ آپ کو نہ صرف یہ امانت دی گئی ہے بلکہ اس کے ساتھ ایک جاب ڈسکرپشن بھی دی گئی ہے. آپ کو اپنے بچے کو نرچر کرنا ہے, آپ نے اپنے بچے کو پروٹیکٹ کرنا ہے, آپ نے اپنے بچے کو سیف گارڈ کرنا ہے, آپ نے اپنے بچے کو ایک بہترین مسلمان کی تشکیل دینی ہے, اور آپ نے اس کے ساتھ ہی ساتھ اس کو اس زمانے میں, چاہے آپ کہیں بھی رہ رہے ہوں, چاہے آپ کسی بھی ملک میں ہوں, چاہے آپ کسی بھی جگہ ہوں, ایک مسلم پیرنٹ کے طور پہ آپ نے اپنے بچے کو اپنے دین کا بہترین امبیسڈر بنانا ہے, سفیر بنانا ہے, اور اس کے ساتھ آپ نے اس کو سوسائٹی کا, جس سوسائٹی میں بھی آپ رہ رہے ہیں, اس سوسائٹی کا ایک بہت ہی پروڈکٹیو ممبر بنانا ہے. پروڈکٹیو کنسٹرکٹیو ممبر, ڈسٹرکٹیو نہیں, کنسٹرکٹیو ممبر, یعنی کہ جو تعمیر کرتا ہو سوسائٹی کی, جو لوگوں کے دلوں کو جوڑتا ہو, جو لوگوں کو آپس میں جوڑتا ہو, اس کے ساتھ کمیونٹی سروس کرتا ہو, اپنے عمل سے کسی کی تکلیف نہ دیتا ہو, اپنے عمل سے لوگوں کو فائدہ پہنچاتا ہو, صرف اپنے لیے نہ جیے جاتا ہو بلکہ زمانے کے لیے بھی جیے جاتا ہوں. تو ایسی جو پیرنٹنگ ہے وہ بہت ضروری ہے, اور ہمارے پیرنٹس کو یہ سمجھنا ہے کہ ہماری ذمہ داری آج کل کتنی اہم ہے. پچھلے زمانوں میں جب پیرنٹس جو ہماری طرح کے تھے, جن کے ایک نہیں دو نہیں کئی کئی بچے ہوا کرتے تھے, پہلے زمانے میں بہت زیادہ یہ چیز عام تھی کہ کئی کئی بچے, 10 بچے, 12 بچے, 5 بچے, 6 بچے, اس طرح ہوتے تھے. آج کل تو ایک بچہ ہوتا ہے تو پیرنٹس جو ہے پورا زمانہ جو ہے پورا جہان سر پہ اٹھا لیتے ہیں کہ جی اس بچے کی میں نے ذمہ داری, اور پھر بھی وہ ذمہ داری پوری نہیں ہوتی. آپ کے دور میں کمپیریشن دیکھیں تو آپ کے بچے کو سائیکالوجسٹ بھی چاہیے, آپ کے بچے کو پیڈیٹریشین بھی چاہیے, آپ کے بچے کو ایک سائیکو تھراپسٹ بھی چاہیے, آپ کے بچے کو ایک سوشل ورکر بھی چاہیے, آپ کے بچے کو ایک ٹیچر بھی چاہیے, ایک ٹویٹر بھی چاہیے, ٹیوٹر بھی چاہیے, پھر اس کے ساتھ ہی ساتھ آپ کو کوئی ایسا چاہیے جو آپ کے بچے کو نینی کے طور پہ سرو کر سکے, پھر اس کے ساتھ ساتھ آپ کو کوئی ایسا بھی چاہیے جو اس کے ساتھ کوئی کمپینین شپ دے سکے, پھر اس کے ساتھ ساتھ آپ کو کوئی ایسا بھی چاہیے کہ جو آپ کے بچے کے لیے صفائی کا خیال رکھ سکے. کیا ہوئی وہ مائیں جو یہ سب چیز ایک ہی تھیں؟ وہ مائیں سائیکالوجسٹ بھی تھیں, اور میری اور آپ کی طرح وہ یونیورسٹی گریجویٹ بھی نہیں تھیں. مزے کی بات, اکثر وہ مائیں وہ اپنے بچوں کے لیے سائیکالوجسٹ بھی تھیں, وہ اپنے بچوں کے لیے دینی تعلیم کا مرکز بھی تھیں, وہ اپنے بچوں کے لیے جو ہے وہ مینر سکھانے کا بھی طریقہ ان کا تھا, اور اس کے ساتھ ہی ساتھ وہ بچوں کے لیے پورا نینی کا کام بھی انہیں کا تھا. سب چیز ان کے ذمے تھی, اور اس کے بعد جو وہ بچے پیدا ہوتے تھے وہ محمد بن قاسم بنتے تھے. محمد بن قاسم 16 سال کی عمر میں ہی از ون آف دا موسٹ ریکگنائزبل, موسٹ بیوٹیفل, موسٹ اسٹرانگ اینڈ موسٹ بریو جرنل آف مسلم ہسٹری, الحمدللہ. اور انہوں نے 16 سال کی عمر میں سندھ پہ حملہ کیا تھا اور وہاں پہ اسلام قائم کیا تھا. اس سے انہوں نے انصاف کا بول بالا کیا, اور اس کے بعد تقریباً 3 سے 5 سال جو مختلف روایتوں سے ملتا ہے وہاں پہ انہوں نے گورنر کی حیثیت سے سروس دی. اس کے بعد جو ہے ان کو وہاں پہ سے کہیں اور موو کر دیا گیا. لیکن وہ بھی تو مائیں ہوں گی نا جنہوں نے ایسے بچے پیدا کیے, جنہوں نے یہ تربیت کی. اس زمانے میں ماؤں کے اگر 5 بچے ہوتے تھے تو 5 کے 5 حفاظ ہوتے تھے. کیوں؟ کیونکہ ان کے لیے قرآن اہمیت رکھتا تھا. کیوں؟ کیونکہ ان کے لیے دینی تعلیم اہمیت رکھتی تھی. آج کل میں سنتی ہوں کہ دینی تعلیم صرف ان لوگوں کے لیے صحیح ہے جن کو, جو یونیورسٹی کے ڈراپ آؤٹ ہوتے ہیں, ان کو اور کچھ کام نہیں آتا. بھائی ان کو کچھ نہیں آتا, ان کو مدرسے میں بٹھا دو, ان کو کچھ نہیں آتا, ان کو اسلامک اسکول بھیج دو, کچھ تو بنی جائیں گے. ایسا کیوں ہے؟ ہم دین اور دنیا میں تفریق کیوں کرتے ہیں؟ پیرنٹس ہم یہ کیوں نہیں سمجھتے کہ آپ کا بچہ جب تک پراپر دین نہیں سمجھے گا, جب تک آپ کا بچہ پورے دین اسلام کو پورے ایک سسٹم کے طور پہ آپ کے طور پہ اپنی نالج کے اندر اپنی فہم میں شامل نہیں کرے گا, جب تک آپ کے بچے کی نہ دنیا آسان ہوگی نہ آخرت آسان ہوگی. ہم یہ بات نہیں سمجھ پاتے, اور اسی لیے آج کل نہ صرف والدین مسائل کا شکار ہیں بلکہ بچے بھی مسائل کا شکار ہیں, اور وہ یہ سمجھ ہی نہیں پا رہے کہ فرق کیا ہے, کہاں میں غلط ہوں کہاں میرے والدین غلط ہیں. ٹھیک ہے, تو آپ یہ سمجھیں کہ ہم نے کس طرح اپنی زندگیوں کو صحیح طریقے سے تشکیل دینا ہے تاکہ ہم اپنے بچوں کو آسانیاں دے سکیں اور اپنے بچوں کو مشکلوں سے بچا سکیں. سنتے رہیے, ہم دوبارہ آپ کی خدمت میں ایک بریک کے بعد حاضر ہوتے ہیں. آپ ہمارے اسٹوڈیو کو کال کر کے گفتگو کا حصہ بن سکتے ہیں, اپنے ٹپس اپنی رائے کا اظہار کر سکتے ہیں. بریک کے بعد ہمیں کال کیجیے 416-620-1778 پر. آپ سن رہے ہیں ہم ٹاک میں فارینہ صدیقی کو ریڈیو ای آواز پہ WTUR 770 AM.
تیرا کہ بے جوہر نہیں میں, غلام طغرل و سنجر نہیں میں. جہاں بینی میری فطرت ہے لیکن کسی جمشید کا ساغر نہیں میں. میرے اللہ تو کریم ہے, میرے اللہ تو رحیم ہے, میرے اللہ تیرے بندے ہیں ہم سب, ایک نظر دیکھ لے اب. تیرے بندے ہیں ہم سب, ایک نظر دیکھ لے اب. حال بے حال ہوئے ہیں ہم, گناہوں میں پڑے ہیں. حال بے حال ہوئے ہیں ہم, گناہوں میں پڑے ہیں. میرے اللہ تو کریم ہے, میرے اللہ تو رحیم ہے, میرے اللہ تیرے قرآن کو بھولے, تیرے احسان کو بھولے. تیرے قرآن کو بھولے, تیرے احسان کو بھولے. علم لا حاصل ہے ہم, کہنے کو قابل ہے ہم. علم لا حاصل ہے ہم, کہنے کو قابل ہے ہم. ہاں وہ اعمال نہیں وہ ہم سے پہلوں کے تھے, جو پھر سے تو ایسا کر دے, جذبہ وہ تازہ کر دے. میرے اللہ تو کریم ہے, میرے اللہ تو رحیم ہے. تیرے بندے ہیں ہم سب, ایک نظر دیکھ لے اب. تیرے بندے ہیں ہم سب, ایک نظر دیکھ لے اب. میرے اللہ تو کریم ہے, میرے اللہ تو رحیم ہے, میرے اللہ. رومیو جامی کوئی ہو, حافظ و سادی کوئی ہو. رومیو جامی کوئی ہو, حافظ و سادی کوئی ہو. ہم تو نہ تو پڑے سن دے بدل جینے کا ڈھنگ. ہم تو نہ تو پڑے سن دے بدل جینے کا ڈھنگ. رب تو پھر تجھ سے جوڑے, ہرس دنیا کی چھوڑے. درس تبلیغ سنے ہم, آج ایک ہو کے چلے ہم. میرے اللہ تو کریم ہے, میرے اللہ تو رحیم ہے. تیرے بندے ہیں ہم سب, ایک نظر دیکھ لے اب. تیرے بندے ہیں ہم سب, ایک نظر دیکھ لے اب. میرے اللہ تو کریم ہے, میرے اللہ वास्ता उनका दे कर उम्मती उनका कहकर वास्ता उनका दे कर उम्मती उनका कहकर।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू, वेलकम बैक। हाँ, आप सुन रहे हैं हम टॉक में फरीना सिद्दीकी को, हम टॉक आपका शो जो हर संडे को शाम 5 बजे से 6 बजे के दरमियान आपके खिदमत में पेश किया जाता है रेडियो ई आवाज पे, WTOR ई आवाज पे। हम 770 AM पे आपके खिदमत में हाजिर होते हैं और आपके मसाइल और उनका हल तलाश करते हैं शाम की रूप से इस्लामिक लेंस। और क्यों भला हम ऐसा करते हैं? वो इसलिए कि हम ये बातें, ये टॉपिक्स जो अपने आम निजी जिंदगी में, अपनी सोशल पार्टीज में, अपने सोशल गैदरिंग्स में नहीं छेड़ते, हमको छेड़ना चाहिए। और इसीलिए हैं हम टॉक आपकी खिदमत में हाजिर होता है आपकी बातें लेके। हम टॉक का मकसद हमारी बातें करना क्यों है? वो इसलिए कि हम छोटी छोटी चीजों पे बड़ा पहाड़ बना देते हैं। हम छोटी छोटी बातों को बड़ा बना देते हैं लेकिन बड़ी बड़ी बातों को बिल्कुल भूल जाते हैं। छोटी सी बात देखिए कि हम ये नहीं देखते कि इस्लाम किस तरह सिस्टमिक तरीके से हमको हिदायत देता है और किस तरह उसको फॉलो करने से हमारी आसानी होगी। लेकिन हाँ, हम एक दूसरे को काफिर कहने से बिल्कुल दरेग नहीं करते, एक दूसरे को गलत कहने से बिल्कुल दरेग नहीं करते अगर कोई एक भी रुकन को फॉलो नहीं करे। हम रफायदान पे झगड़े करते हैं लेकिन हम ये नहीं देखते कि किस तरह इस्लामोफोबिया एक बहुत बड़ा अफरीद बनता जा रहा है। मेरी नॉलेज में भी रिसेंटली आया है कि हमारे कुछ सिख ब्रदर्स हैं और सिस्टर्स जिन पे पिछले दिनों में हेट अटेम्प्ट हुए हैं, हेट क्राइम्स के अंडर वाए हैं, वो इसलिए कि उनको समझा गया कि वो मुसलमान हैं। आप ये सोचिए कि कितने दुख की बात है कि जो ये एंटी मुस्लिम सेंटिमेंट जो फैल रहा है स्पेशली वेस्टर्न कंट्रीज में, इसकी वजह से हम ही नहीं लपेट में आ रहे, हमारे दूसरे ब्रदर्स एंड सिस्टर्स इन ह्यूमैनिटी जो है वो भी लपेट में आ रहे हैं। तो ये एक बहुत तकलीफ दे बात है कि जो एक इतना बड़ा फेथ फोबिया और एक जो इतना बड़ा ज़ेनोफोबिया जो है वो फैल गया है दुनिया में, वो इसलिए कि या तो हम अपने आप को सही तरीके से रिप्रेजेंट नहीं करें या फिर हम लोगों को समझा नहीं पा रहे कि हम क्यों गलत नहीं हैं या हम आप ही जैसे इंसान हैं। या तो लोगों को हमारे सिंग नजर आ रहे हैं हमारे हिजाब के अंदर, या फिर ऐसा है कि हम अपना जो अपने अफेयर्स हैं वो प्रॉपरली कंडक्ट नहीं कर रहे। तो सोचने की बात है कि कहीं तो कुछ गलत है, समथिंग इज नॉट एडिंग अप, ठीक है। और फिर दोबारा रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस बताती चलूं कि उनका कहना था कि इस्लाम एक अजनबी, यानी कि एक बिल्कुल गैर मालूम चीज की तरह, बिल्कुल ना मालूम, कम मालूम चीज की तरह शुरू हुआ था, यानी अजनबी की तरह, स्ट्रेंजर की तरह, और इस्लाम इसी तरह एंड भी होगा कि आखिर में भी वो बिल्कुल क़यामत के करीब के जमाने में बिल्कुल अजनबी हो जाएगा। तो हमको सोचना है कि अगर हम एंड ऑफ टाइम जो है जजमेंट डे के करीब या कयामत के दिन के करीब रह रहे हैं तो हमारी कितनी बड़ी रिस्पॉन्सिबिलिटी बनती है कि हम न सिर्फ अपना बहुत जाविया दुरुस्त करें, जिस तरह हम नमाज पढ़ते वक्त कबला रुख करते हैं, कबले का जाविया हम अपना दुरुस्त करते हैं, इस तरह अपनी जिंदगी का जाविया भी जो है वो दुरुस्त करें और उसका फायदा न सिर्फ हमको पहुंचे, हमारी आने वाली नस्लों को पहुंचे, बल्कि पूरी कम्युनिटी को पहुंचे कि जो भी हमारी वजह से अगर सफर कर रहा है या हमारे किसी हालात की वजह से सफर कर रहा है या फिर हमारे किसी गलत रवैये की वजह से सफर कर रहा है वो सफर नहीं करे। और ये चीज आजकल के लिए बहुत ज्यादा इंपॉर्टेंट है कि वालदैन जो हैं वो अपने बच्चों को सही तरबियत दें। हम देख रहे हैं कि आजकल समर है, माशाल्लाह वेकेशन है, सब लोगों का स्कूल ऑफ है, यूनिवर्सिटीज कॉलेजेस सब पे ज्यादातर बच्चे जो समर कोर्सेज नहीं ले रहे वो अपने वालदैन के साथ ट्रैवल कर रहे हैं। कुछ लोग वीकेंड पे जाते हैं, कुछ लोग और लंबा ट्रैवल कर रहे हैं, लंबी वेकेशन पे जा रहे हैं, कुछ लोग एयरबीएनबी जो है वो उसको लेके रेंट करके कहीं चले जाते हैं, कुछ लोग होटल्स का रुख करते हैं। लेकिन किसी भी तरीके का अगर हम सफर करते हैं तो हमें एक चीज का ध्यान रखना बहुत जरूरी है और वो है कि हमारा सफर किसी के लिए जो है बायस से जहमत ना बन जाए, हमारा सफर किसी और को अंग्रेजी का सफर ना करा दे, ये ख्याल रखना हमारे लिए बहुत जरूरी है। हम देखते हैं कि जब हम जाते हैं एयरपोर्ट से वॉशरूम्स में, जगह जगह लंबी लंबी लाइंस लगी हुई होती हैं, तो हमें ये देखना है कि हम किसी का रास्ता तो नहीं काट रहे, ऐसा तो नहीं है कि हम किसी के हक मार रहे हो जो कि हमें इस्लामी तौर पर जायज नहीं है, ठीक है। तो हर जगह आपने इस्लाम का रवैया अपनाना है और इस्लाम का एम्बेसडर बनना है, इस्लाम की तालीमात का अमली नमूना दिखाना है। और वो क्या तालीमात है कि मुसलमान जो है वो अपने हाथ और अपनी जबान से किसी को तकलीफ नहीं देता, یہی ہے نا رسول پاک صلی اللہ علیہ وسلم جو اللہ تعالیٰ کے آخری نبی تھے ان کا قول یہی ہے نا کہ مسلمان جو ہے وہ اپنے ہاتھ اور اپنی زبان سے کسی کو تکلیف نہیں دیتا. اور انہوں نے یہ نہیں کہا کہ مسلمان مسلمان کو تکلیف نہیں دیتا, انہوں نے کہا کسی کو تکلیف نہیں دیتا. تو اگر ہم سفر میں ہیں, ہمیں بوڑھے دکھ رہے ہیں, ہمیں بچے دکھ رہے ہیں, پریگننٹ خواتین دکھ رہی ہیں, وہ لائن اپ میں کھڑے ہوئے ہیں, واش روم میں ہیں, یا کچھ کھانا لینے کے لیے کھڑے ہوئے ہیں, یا کوئی بھی انتظار گاہ ہے جس میں کھڑے ہوئے ہیں, تو ہم کو یہ خیال رکھنا ہے کہ ہم انسانیت کی بہترین جو ہے وہ فارم میں وہاں پہ کھڑے ہوں اور اپنا کنڈکٹ ویسے ہی رکھیں, جسے کہتے ہیں ہیومن ایکسلنس جو ہے وہ ہمیں دکھانی ہے. ہم لوگوں کے ساتھ کرٹیسی دکھائیں. ابھی کووڈ 19 کی وجہ سے ہیومن جو ہے انسان کے سوشل اسکلز جو ہیں وہ بالکل کم ہو گئے ہیں, لوگوں کے جو مینٹل ہیلتھ ایشوز جو ہیں وہ بڑھ گئے ہیں, لوگوں کی آپس میں ایک دوسرے کے ساتھ جو برداشت کی قوت ہے وہ کم ہو گئی ہے, ایک دوسرے کے ساتھ جو ایک اخلاق کا رویہ ہوتا تھا اس میں بہت کمی آ گئی ہے. اور میں دیکھتی ہوں کہ ٹریفک میں بھی لوگوں کے اندر پیشنس ختم ہو گیا ہے, راستہ کاٹ دیا, فنگر دکھا دیں, غلط کام کر دیا, یہ نہیں ہونا چاہیے. ہم ہیومن ایکسلنس کی بات کریں تو ہیومن ایکسلنس کا مطلب ہے کہ انسان جو انسان ہے حیوان سے بہتر ہے نا, تو حیوان سے بدتر نہ بنے ایک دوسرے کے ساتھ کنڈکٹ کرتے ہوئے, ایک دوسرے کے ساتھ معاملہ کرتے ہوئے, ہمیں انسان کے بہترین رویے کو ہم نے شوکیس کرنا ہے, پریزنٹ کرنا ہے, اور ہم جانوروں جیسا رویہ نہیں کرنا. جانور کا کیا طریقہ ہے کہ جہاں ایک دوسرے کی چیز کوئی پسند نہیں آئے, کسی نے کسی کا کھانا لے لیا, کسی نے کسی کا راستہ کاٹ لیا, کوئی کسی کے اوپر چڑھ کے کود گیا, تو وہ آپس میں سینگ لڑانا شروع کر دیتے ہیں, وہ ایک دوسرے کو کاٹنا شروع کر دیتے ہیں, ایک دوسرے کے اوپر آوازیں نکالنا شروع کر دیتے ہیں, ایک دوسرے کے پیچھے چیز کر کے ایک دوسرے کی دموں کو کھانا شروع کر دیتے ہیں. تو انسان اور جانور میں یہ فرق ہوتا ہے. انسان کو اگر غصہ آتا ہے یا اس کو کسی کی بات ناگوار گزرتی ہے تو دیر آر پراپر سیولائز ویز ٹو ایکچولی ایکسپریس یور ڈسمے اور یور فرسٹریشن اور یور اینگر. اگر اینگر بھی ہے, آپ کو کسی نے بہت غلط آپ کے ساتھ کیا ہے, تو اس کے سیولائز طریقے ہیں. اس کا مطلب یہ نہیں کہ آپ گالی دینے لگیں یا آپ ایک دوسرے کو انگلیوں کے جیسٹر دکھانا شروع کر دیں یا آپ ایک دوسرے کو ہاتھ سے تکلیف پہنچانے لگیں. تو اسی چیز کو, کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم جیسے ہم نے پہلے سیگمنٹ میں بات کی کہ وہ اخلاق کا رویہ جو تھا ان کا, ایکسلنس جو تھی, ہیومن ایکسلنس آف بہیویئر جو تھی, وہ ڈیوائن نالج تھی ان کی. تو انہوں نے جس طرح یہ کہا کہ مسلمان اپنے ہاتھ اور اپنی زبان سے کسی کو تکلیف نہیں دیتا, اس کا مقصد یہی ہے کہ اگر زبان سے آپ کسی کو تکلیف دیتے ہیں تو زبان سے طریقے کیا ہیں تکلیف دینے کے؟ کسی کو غلط بات کہہ دی, کسی کا دل دکھا دیا, یہ سب زبان سے تکلیف دینے کے طریقے ہیں. تو ہمیں اس بات کو منع کیا گیا ہے کہ مسلمان اپنی زبان سے کسی کو تکلیف نہیں دے گا. اور وہ کون سا مسلمان ہوگا جو بھلا ایسا کرے گا؟ وہ مسلمان ہوگا کہ جو اللہ تعالیٰ اور اس کے رسول کی بتائی ہوئی ہدایات کی مکمل صحیح طریقے سے پابندی کرتا ہے. کسی کی دل آزاری نہ کرنا, کسی کو غلط کلمات سے نہ پکارنا, کسی کو گالی نہیں دینا, کسی نے اگر کوئی دو بات کچھ غلط کہہ بھی دی, جانے وہ کس فریم آف مائنڈ میں ہے, تو درگزر کر دینا, ہے نا. اور اگر کسی نے آپ سے کوئی غلط جسچر دکھا دیا, جیسے اکثر لوگوں کو میں دیکھتی ہوں کہ وہ جب کسی جگہ کچھ خرید رہے ہوتے ہیں اور کاؤنٹر پہ پہنچتے ہیں, اگر جو سرور ہیں یا جو کیش رجسٹر پہ خاتون کھڑی ہیں انہوں نے آپ کو مسکرا کے نہیں دیکھا, یا انہوں نے تھوڑا سا روڈ آپ سے بہیو کیا, یا اگر انہوں نے آپ کو صحیح طریقے سے سروس نہیں دی جس کو آپ ایکسپیکٹ کر رہے تھے, کہ جیسے آپ کہیں کسی عرب کی کوئی شیخ ہیں اور آپ کو بہترین سروس ملنی چاہیے وہ $2 کی چیز خریدتے وقت بھی, لیکن اس کے باوجود ان کا کام ہے کہ وہ خندہ پیشانی سے آپ کو ڈیل کریں. کبھی آپ نے سوچا ہے کہ ان کے گھر میں بھی مسائل ہوں گے؟ کبھی آپ نے سوچا ہے کہ وہ $15 ناور پہ, جو کہ اب $15 بنا ہے, اس سے پہلے اور بھی بہت کم تھا, مشین کی طرح کام کر رہی ہیں, مشین کی طرح ان کے ہاتھ, آنکھیں, زبان, پیر چل رہے ہیں, تو وہ کتنی مشکلات سے گزر رہی ہوں گی اس پورا دن میں, اور آپ جیسے سینکڑوں لوگ جو لائن میں پورا دن کھڑے رہتے ہیں ان کو سروس دے رہی ہوں گی, اس کے ساتھ وہ ان کو اپنے بچے کی بھی پریشانی ہوگی, ہو سکتا ہے ان کا بچہ بھی مارو, ہو سکتا ہے شوہر سے ان کی لڑائی ہوئی ہو, ہو سکتا ہے کہ ان کے گھر میں کوئی بیمار والدین ہو جن کو وہ دیکھنا چاہتی ہوں, ہو سکتا ہے ان کی ڈیورس ہو چکی ہے, ہو سکتا ہے ان کی سپریشن ہو چکی ہے اور وہ ایک سنگل مدر ہوں, ہو سکتا ہے ان کے گھر میں کوئی اور آفت ہوئی ہوئی ہو, یا ہو سکتا ہے تھوڑی ہی دیر پہلے ان کے باس نے ان کو بہت غلط طریقے سے جھاڑ پلائی ہو, کچھ بھی ہو سکتا ہے نا. تو ہم لوگوں کو یہ بینیفٹ آف ڈاؤٹ جو ہیں وہ ہمیں دینے چاہیے, ہم کو یہ طرح دے دینی چاہیے کہ کوئی بات نہیں, وہ میری جیسی انسان ہے, اور مجھے سوچنا چاہیے کہ چلو چھوڑ دو, مجھے نہیں معلوم ان کے ساتھ کیا گزری ہے, ہو سکتا ہے کہ ان کی روڈنیس جو ہے وہ میری طرف نہیں ہو اور میں مجھے ایڈریس نہیں کر رہی ہو, لیکن وہ کسی اور فریم آف مائنڈ. ہاں اگر کوئی آپ کو جینونلی ہیٹ کرائم دکھاتا ہے تو آپ اس کو یاد دلائیے کہ یہ بالکل صحیح طریقہ نہیں ہے, ٹھیک ہے نا. پھر اس کے ساتھ آپ یہ بھی سوچیں کہ پیچھے جو جتنے لوگ کام کر رہے ہیں وہ مشین کے طور پہ کام کر رہے ہیں, جیسے کنویئر بیلٹ ہوتی ہے نا, آپ نے دیکھا ہوگا اگر آپ نے خود کبھی کام نہیں کیا तो आपने देखा होगा कि मूवीज में, ड्रामों में, ये जो ये फैक्ट्री में लोग काम करते हैं वो कन्वेयर बेल्ट चल रही होती है, जिस तरह एयरपोर्ट पे बेल्ट चल रही होती है जिससे आपका सारा लगे जा रहा होता है, तो मतलब एक सिस्टमिक तरीके से मशीन की तरह लोग काम कर रहे हैं कि 50 चीजें रखी जाएंगी, फिर अगली मशीन आगे जाएगी तो कुछ लोग उसमें चीज डाल देंगे, फिर उसके बाद अगली जाएगी तो उस पर कोई स्टैंप लगा देंगे, फिर अगली जाएगी तो उसके बाद उसकी रैपिंग पेपर चढ़ जाएगी, तो तब वो बॉक्स जो है वो तश्कील होता है। तो इसी तरह फूड इंडस्ट्री में भी या किसी भी सर्विस एरिया पे इसी तरह काम हो रहा होता है। ड्राइव थ्रू पे अलग लोग होते हैं जो सर्विस दे रहे होते हैं, पीछे पकाने वाले कुछ अलग लोग होते हैं और सामने सर्व करने वाले कुछ अलग लोग होते हैं। लेकिन इसके साथ ही साथ कुछ ऐसे भी एस्टेब्लिशमेंट्स हैं जिसपे वही लोग सब कर रहे होते हैं, ऑपरेशंस भी वही हैं, सर्वर्स भी वही हैं, पिक एंड ड्रॉप भी वही हैं, डिलीवरी भी वही हैं, ठीक है, कुकिंग स्टाफ भी वही हैं। तो उनसे आप क्या एक्सपेक्ट कर सकते हैं, एक इंसान को मशीन के तौर पे एक्सपेक्ट करना कि वो इस तरह करे और आपको खुश भी रखे, आपके मूड का भी ध्यान करे, आपकी जल्दी का भी ध्यान करे, उसके साथ आपको कोई गलत जेस्चर भी नहीं दे, फिर उसके साथ आपको किसी किस्म की जो एक मुस्कुराहट चाहिए वो भी आपको दे। तो मतलब ये बहुत ओवर एक्सपेक्टेशन है उन गरीब सर्वर से जो एक छोटी सी जगह पर बहुत छोटे से वेज के साथ काम करें। तो ये हमें ख्याल रखना है कि हम उनके जज्बात को मजरूह नहीं करें, उनके किसी गलत तरीके से फौरन कॉल योर मैनेजर करके आप शिकायत ना लगाएं। तो ये तो बात हो गई जबान से तकलीफ देने की। फिर उसके साथ साथ आपके पीछे जो लाइन में खड़े हैं, अगर बूढ़े हैं आप उनको पहले जगह दे दीजिए, जिनके पास बच्चे हैं जिनको शायद भूख लग रही हो लेकिन आप क्योंकि एडल्ट हैं आप अपने भूख को बर्दाश्त कर सकते हैं, लेकिन वो बच्चे जो मासूम हैं जो समझ नहीं सकते लाइन का मतलब भी, तो उनको शायद अगर आप पहले जगह दे दें तो ना सिर्फ ये कि उनके वालदैन आपके बहुत शुक्रगुजार होंगे बल्कि उसके साथ ही साथ आप अल्लाह ताला की बारगाह में अपने लिए सवाब भी लिखवा लेंगे। ठीक है, तो ये तो बात हो गई जबान से अच्छा करने की। फिर उसके बाद है हाथ से, जिस तरह रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने इसी हदीस के दूसरे हिस्से में फरमाया कि मुसलमान अपने हाथ से भी किसी को तकलीफ नहीं देता। अब वो उसके क्या तरीके हैं तकलीफ को रोकने के, आपने किसी के लिए दरवाजा खोल दिया, किसी के पास अगर बहुत सामान है आप उसके लिए दरवाजा रोक कर खड़े हो गए, अगर आपने किसी को देखा कि वो ट्रैफिक में गलत तरीके से आपको बाईपास करके जा रहा है, तो ऐसा नहीं कि आप रोड रेज का शिकार हो गए और आपने उसके पीछे गाड़ी लगा दी या आपने उसे कहा कि अभी मैं मजा चखाता हूँ कि आपको बिल्कुल नीचा दिखाता हूँ, ऐसा नहीं होना चाहिए। या अगर किसी ने आपको एक फिंगर दिखाई तो आपने उसके जवाब में उसको दो फिंगर्स दिखा दी, तो ये गलत है, आपने अपने हाथों का गलत इस्तेमाल नहीं करना और आप अपने हाथों से किसी को तकलीफ नहीं दे रहा। उसके साथ ही साथ अगर किसी ने आपको धकेला है या आप किसी मजमे में किसी धक्का लगने से आगे चले गए तो आपने पलट के किसी को वही हाथ मार नहीं देना क्योंकि मदन है आपको, ठीक है ना। तो इसी तरह आप अपनी ह्यूमन एक्सलेंस जो है वो दिखा के, एक्सलेंस ऑफ ह्यूमन बिहेवियर जो है वो दिखा के इस्लाम का बेहतरीन सफीर बनने का मुजाहिरा करते हैं और आप दूसरों को भी तरगीब देते हैं कि आप जो है वो अच्छा काम करें और उसके साथ ही साथ दूसरों को आप रागिब करते हैं कि आप ऐसा काम करें कि जो रहती दुनिया तक लोगों के लिए मशले रहा हो, लोगों के लिए ऐसा काम करें कि जो आपको लोगों के सामने अजनबी ना बनाए, लोगों के सामने एक रोल मॉडल बनाए, आपको लोगों के सामने एक प्रॉब्लम ना बनाए, ठीक है, और आपको लोगों के सामने एक मशले राह बनाए और ये दिखाए लोगों को कि आप अच्छे इंसान ही नहीं अच्छे मुसलमान हैं। और अगर आप हिजाब पहनते हैं या आप विजिबल मुस्लिम हैं तो आपको इन चीजों का और बहुत ख्याल रखना है, वो इसलिए कि कोई ये ना कहे कि देखा ये जो है ना मुसलमान ये खराब लोग होते हैं, ये अपनी जबानों का पास नहीं करते, अपनी जबान से लोगों को तकलीफ देते हैं, ये अपने हाथों को कंट्रोल में नहीं रखते, इनको अपने गुस्से पे काबू नहीं है। ऐसा बिल्कुल नहीं होना चाहिए, लोगों को ये कहना चाहिए कि जो मुसलमान है वो कभी किसी के साथ बदअखलाकी नहीं करते, जो मुसलमान है इतने जनरस होते हैं कि हर एक के साथ अखलाक से पेश आते हैं, जो मुसलमान है वो इतने जनरस होते हैं कि सबसे ज्यादा सदका और खैरात करते हैं, जो मुसलमान है वो ऐसे हैं कि हर एक की गलत बात भी खंदा पेशानी से सह लेते हैं अनलेस कि वो ओवरबोर्ड नहीं जा रहे हैं, वो जो मुसलमान हैं वो ऐसे लोग हैं कि किसी से चीट नहीं करते, किसी से झूठ नहीं बोलते, किसी के साथ गलत बात नहीं करते, जब तोलते हैं तो पूरा तोलते हैं और जब नापते हैं तो पूरा नापते हैं और जब किसी के साथ मामला करते हैं तो बेईमानी और बदफैली नहीं करते। तो ये हमारे बारे में इंप्रेशन होना चाहिए सोसाइटी में, तक कि अगर इस्लामोफोबिया जो है किसी के इंटेंट होगी या किसी का एंटी मुस्लिम सेंटिमेंट होगा, डेवलप करने का इरादा भी होगा, तो वही लोग जिन्होंने आपके साथ डील किया होगा जो कि हमने देखा भी है, वही लोग आपके लिए गवाही देंगे कि नहीं میں بھی جانتا ہوں مسلمانوں کو, اور مسلمان ایسے نہیں ہوتے جو آپ بتا رہے ہیں. اور اسلام جو ہے ایک بہت ہی پرامن سسٹم آف لائف ہے, ٹھیک ہے, اور وہ اپنے فالوورز کو غلط چیزیں کرنے کی ترغیب نہیں دیتا. آپ کچھ بھی کہیے, میں یہ مان نہیں سکتا, یہ مان نہیں سکتی, مسلمان غلط ہوتے ہیں. تو یہ جو ہمیں یہ ایک سوسائٹی میں ایک پرسپشن ہے, وہ پازیٹو جو ہے وہ کریٹ کرنا ہے. اور وہ جب ہوگا, جب ہم میں سے ہر ایک, ہمارا بوڑھا, بچہ, عورت, مرد, اور ہر سوسائٹی کا طبقہ جو ہے وہ شامل ہو کے ایک ہی طریقے کی جو ہے وہ اساس جو ہے بلڈ کرے گا سوسائٹی میں. تو اور یہ کب ہوگا؟ جب ہم اپنی صحیح جگہوں پہ بچوں کو تعلیم دیں گے, ہم صحیح جگہ پہ لوگوں کو انگیج کریں گے, ہم صحیح جگہ پہ ہیومن ہارمونی جو ہے وہ کریٹ کریں گے, چھوٹی چھوٹی باتوں سے کریں گے. یہاں پہ میں ایک تنظیم کا ذکر کرنا چاہوں گی, ایک نان پروفٹ آرگنائزیشن ہے, چیریٹی ٹولیڈو فاؤنڈیشن, جس کا مقصد ہی تعلیم دینا ہے, جس کا مقصد ہی ینگ ہیروز, ان کا پروجیکٹ ہے جو اس کو بنانا ہے. اور ان کا مقصد ہے کہ یہ جو ینگ ہیروز ہیں, ینگ ہیروز آف ٹمارو, لیڈرز آف ٹمارو جو ہیں, وہ پروڈیوس کیے جائیں. اور وہ کیسے کرتے ہیں اس کو؟ ان کے مختلف پروگرامز ہیں, ان کے مختلف طریقے کی تعلیمات ہیں جو وہ دیتے ہیں. ان کا سینٹر یہاں مسیساگا میں ہے, 5889 کوپرز ایونیو پہ. اور ان کا ینگ ہیروز پروگرام کا ایک جو سمر کیمپ ہے وہ کل سے شروع ہو رہا ہے. اور جتنے لوگوں کو میں نے ان کے پچھلے کسی بھی کیمپ میں ریفر کیا ہے اس پروگرام کے تھرو یا باہر سے بھی, تو مجھے بہت ہی اچھے ریویو ملے. تو میں آپ کو انکریج کروں گی کہ آپ مائی ینگ ہیروز کو فیس بک پہ آپ لائک کیجئے, اور مائی ینگ ہیروز کو انسٹاگرام پہ فالو کیجئے, اور اس کے ساتھ ہی ساتھ آپ مائی ینگ ہیروز کی جو ویب سائٹ ہے اس پہ بھی جا سکتے ہیں, myyoungheroes.com پہ جا کے ان کے پروگرامز دیکھ سکتے ہیں. اور اگر آپ اس پروگرام کے تھرو مجھ سے رابطہ کر کے اس کے بارے میں انفارمیشن لینا چاہتے ہیں, تو آپ لے سکتے ہیں اپنے بچوں کو ٹولیڈو فاؤنڈیشن جیسے مائی ینگ ہیروز جیسے پروگرامز میں انگیج کیجئے, تاکہ آپ کے بچوں کی فاؤنڈیشن ایسی بنے جو بڑے ہو کے پر امن, کنسٹرکٹیو, پروڈکٹیو سٹیزنز بنے, کسی بھی جگہ کے شہری ہوں, چاہے وہ کینیڈا میں رہیں, چاہے وہ پاکستان میں ہوں, چاہے وہ امریکہ میں ہوں, چاہے وہ ترکی میں ہوں, چاہے وہ رشیا میں ہوں, کہیں بھی ہوں, وہ مسلمان ایک بہترین پیکر مسلم ہوں, اور بہترین پروڈکٹیو, کنسٹرکٹیو اور بہت ہی ویلیوبل پارٹ آف دا سوسائٹی ہوں, تاکہ کوئی ہمارے بچوں کو, ہمارے جوانوں کو, ہمارے بڑوں کو اور ہمارے بوڑھوں کو دیکھ کے یہ نہ کہہ سکے کہ مسلمان ایسے ہوتے ہیں یا مسلمان غلط ہوتے ہیں. تو آئیے سنتے ہیں ہم ینگ ہیروز کا ایک چھوٹا سا میسج, جس میں وہ بتا رہے ہیں کہ وہ کیا کام کرتے ہیں, اور ضرور ان کی انفارمیشن بھی آپ تک پہنچے گی. اور اگر آپ مجھے میسج کرنا چاہتے ہیں, میرے یوٹیوب پہ جا کے آپ مجھے میسج کر سکتے ہیں. فارینہ صدیقی کو سبسکرائب کرنا نہ بھولیے. اور اگر ہمارے اس پروگرام کا آپ حصہ بننا چاہتے ہیں ان شاء اللہ, تو آپ ہمیں 416-620-1778 پر کال کر سکتے ہیں. آئیے مائی ینگ ہیروز کا ایک میسج سنتے ہیں.
بدل دے میرا دل, 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 بدل دے میرا غفلت میں ڈوبا دل, بدل دے میرا غفلت میں ڈوبا دل, بدل دے ہواؤں حرص والا دل, بدل دے میرا غفلت میں ڈوبا دل, بدل دے خدایا فضل فرما دل, بدل دے خدایا فضل فرما دل, بدل دے بدل دے دل کی دنیا, دل بدل دے میرا غفلت میں ڈوبا دل, بدل دے گناہ گاری نے کب تک عمر کاٹوں, گناہ گاری میں کب تک عمر کاٹوں, بدل دے میرا رستہ دل, بدل دے سنوں میں نام تیرا دھڑکنوں میں, سنوں میں نام تیرا دھڑکنوں میں, مزہ آ جائے مولا دل بدل دے میرا غفلت میں ڈوبا دل بدل دے ہٹا لوں آنکھ اپنی ماں سوا سے ہٹا لوں آنکھ اپنی ماں سوا سے جیوں میں تیری خاطر دل بدل دے میرا غفلت میں ڈوبا دل بدل دے کروں قربان اپنی ساری خوشیاں کروں قربان اپنی ساری خوشیاں تو اپنا غم عطا کر دل بدل دے میرا غفلت میں ڈوبا دل بدل دے میرا دل بدل دے میرا دل بدل دے میرا دل بدل دے میرا دل بدل دے پڑا ہوں تیرے در پہ دل شکستہ پڑا ہوں تیرے در پہ دل شکستہ رہوں کیوں دل شکستہ دل بدل دے میرا غفلت میں ڈوبا دل بدل دے تیرا ہو جاؤں اتنی آرزو ہے تیرا ہو جاؤں اتنی آرزو
It's Emmanuel with the Toledo Foundation. We've made this not only one of the best places to work for youth, for them to grow their skills, but to be able to actively engage in some of the most exciting projects that are coming near you. We're going to be, inshallah, at the Halal Food Festival. We'll have our very own booth with our marketing strategy that was built up by the youth, for the youth. We'll have other events like youth camps, summer camps, weekend Islamic school. These are all projects from marketing, project management, coordinating, from HR to finance, building operational budget sheets. We are truly invested in the youth for them to truly grow and to learn how to build organizations. Assalamu alaikum wa rahmatullahi wa barakatuh. It's your brother Salman here with the Toledo Foundation. We've made this not only one of the best places to work for youth, for them to grow their skills, but to be able to actively engage in some of the most exciting projects that are coming near you. We're going to be, inshallah, at the Halal Food Festival. We'll have our very own booth with our marketing strategy that was built up by the youth, for the youth. We'll have other events like youth camps, summer camps, weekend Islamic school. These are all projects from marketing, project management, coordinating, from HR to finance, building operational budget sheets. We are truly invested in the youth for them to truly grow and to learn how to build organizations.
Assalamu alaikum wa rahmatullahi wa barakatuh. Welcome back. آپ سن رہے ہیں ہم ٹاک. ہم ٹاک ہے آپ کی بات ہماری بات اور ہم سب کی مشکلوں کے حل اسلامک لینس سے. ہم ٹاک کو آپ کی خدمت میں ہر سنڈے کو شام 5 بجے سے 6 بجے کے درمیان لے کے حاضر ہوتے ہیں اور ہم ٹاک کا مقصد ہے آپ کے مسائل اور ان کی باتیں. کیوں کرتے ہیں ہم یہ باتیں؟ ہم نے پچھلے سیگمنٹس میں جیسے بات کی کہ ہم یہ چھوٹی چھوٹی چیزیں, چھوٹے چھوٹے مسئلے جن پہ ہم غور نہیں کرتے, جو ہمارے سوشل سرکلز کا حصہ نہیں ہوتی. کیونکہ مزے کی بات یہ ہے کہ جو ساؤتھ ایشین کمیونٹی ہے ان جنرل, ٹھیک ہے, اور مسلم کمیونٹی ان پرٹیکولر, ہم ان مسائل کا حل تلاش کرنے کی کوشش نہیں کرتے. وہ اس لیے کہ یا تو ہمیں لگتا ہے کہ یہ مسائل بات کرنے کے قابل ہی نہیں ہیں یا پھر ان کی ضرورت نہیں ہے. ہم ٹاک میں ہر سنڈے کو شام 5 بجے سے 6 بجے کے درمیان ان تمام باتوں کی بات کرتے ہیں جو ہماری باتیں ہیں. ای آواز ڈبلیو ٹی آر 770 AM پہ ریڈیو ای آواز کے توفیل ہم ٹاک آپ سے مخاطب ہوتے ہیں, اور اس کے ساتھ ہی ساتھ ہم اسپیکرز کو بلاتے ہیں جو آپ کے بارے میں بات کر سکتے ہیں اور آپ کے بچوں کے بارے میں بات کر سکتے ہیں, پیرنٹنگ کے بارے میں بات کر سکتے ہیں, اور آپ کے مسائل کا حل اسلامک لینس سے آپ کو بتا سکتے ہیں. بہت ساری ایسے گروپس ہیں, تنظیمیں ہیں جو مختلف طریقوں سے بہت ہی بہترین طریقے سے کام کر رہی ہیں بچوں کے لیے, ان کے مسائل کے حل کے لیے, ان کو کل کے لیڈرز بنانے کے لیے. اور جیسے ہم نے آج شوکیس کیا مائی ینگ ہیروز کو ٹولیڈو فاؤنڈیشن کی طرف سے, ایسے بہت سے دوسرے اور پروگرامس ہیں جو ہماری کمیونٹی میں آفر ہوتے ہیں اور ہم ٹاک میں ہم ان کو شوکیس کرتے ہیں تاکہ زیادہ سے زیادہ پیرنٹس جو ہیں وہ ان کا فائدہ اٹھا سکیں. ہم مختلف احادیث نبی صلی اللہ علیہ وآلہ وسلم جو ہے ان کو شوکیس کرتے ہیں تاکہ ہم ان کے ذریعے سیکھ سکیں کہ ہمارے آج کے مسائل کا حل اسلام کے پاس ہے, کیونکہ اسلام ایک مکمل ضابطہ حیات ہے, سسٹم آف لائف. اسلام ایک ریلیجن آف پیس نہیں ہے جو ہم بار بار ایک چینٹ کرتے رہتے ہیں. اسلام ایک مکمل سسٹم آف لائف ہے, ضابطہ حیات ہے, جو اللہ تعالیٰ کی طرف سے ہمارے رسول پاک صلی اللہ علیہ وسلم کو وحی کے ذریعے قرآن کی صورت میں عطا ہوا اور ہمارے لیے رہتی دنیا تک ہدایت کا ذریعہ بن گیا. ہم ٹاک میں فارینہ صدیقی آپ کی خدمت میں حاضر ہوتی ہیں ہر سنڈے کو شام 5 بجے سے 6 بجے. آ کر ہماری گفتگو کا آپ حصہ بننا چاہتے ہیں تو آپ ہمیں کانٹیکٹ کر سکتے ہیں 416-620-1778 پر, اور اس کے ساتھ ہی ساتھ آپ ای آواز کا ایپ جو ہے وہ اپنے اسمارٹ فون پہ ڈاؤن لوڈ کر کے آپ وہاں پہ ہمارا پروگرام لائیو سن سکتے ہیں. اگر آپ چاہتے ہیں کہ آپ ہمارا پروگرام لائیو ہماری ویب سائٹ پہ سنیں تو eawaz.com پہ آپ جا سکتے ہیں. ہماری پچھلے پروگرام کے آرکائیو بھی وہاں پہ موجود ہیں جو آپ کو بتا سکتے ہیں کہ ہم پچھلی پروگرامس میں کن مسائل کا احاطہ کر چکے ہیں اور کون سی باتیں ہیں جو ہم ڈسکس کر چکے ہیں. اور اس کے ساتھ ہی ساتھ ہمیں آپ کی فیس بک پہ, ہمارا جو ای آواز کا فیس بک ہے اس پہ کامنٹس کا انتظار رہتا ہے تاکہ آپ ہمیں ٹاپک آئیڈیا دے سکیں. آپ مجھے ڈائریکٹلی بھی لکھ سکتے ہیں, میرے یوٹیوب پہ جا کے آپ مجھے سبسکرائب کر سکتے ہیں میرے یوٹیوب چینل کو, اور یہاں پہ آپ مجھے لائیو سن سکتے ہیں سنڈے کو. اور اس کے ساتھ ہی ساتھ اگر آپ سوشل میڈیا پہ مجھے فالو کرنا چاہتے ہیں, ٹیگ کرنا چاہتے ہیں, تو آپ دیکھ سکتے ہیں فارینہ صدیقی, اور آپ فالو کر سکتے ہیں ای آواز کو بھی انسٹاگرام پہ, فیس بک پہ اور ٹویٹر پہ. یہ تو بات ہو گئی ہم ٹاک کی, اس کے ساتھ ہی ساتھ میں یہ بتاتی چلوں کہ یہاں میں کیوں موجود ہوں. میرا نام تو آپ جان ہی چکے ہیں, میرا کام جو ہے وہ ایز اے یوتھ مینٹور ہے. میں یوتھ مینٹور ہوں اور پیرنٹس ایڈوکیٹ ہوں مختلف اسکولس میں, مختلف بورڈ آف ڈائریکٹرز پہ, مختلف جگہ پہ جہاں کہیں بھی مسائل ہوتے ہیں یا جو ہمارے معاشرے کے جو الجھنے ہیں ان کو سلجھانے کے لیے میں اپنی سروس دیتی ہوں. اور میرا فوکس ہے یوتھ اور پیرنٹس, اور کوئی بھی چیز اگر آپ کے ذہن میں ہے, کوئی بھی مسئلہ اگر آپ کے ذہن میں ہے, تو انشاءاللہ اللہ کے حکم سے میری کوشش ہوتی ہے کہ میں اپنے یوتھ کو گائیڈنس دوں, ان کو ریزیومے رائٹنگ, انٹرویو اسکلز ڈیولپمنٹ, کور لیٹر رائٹنگ اور یہ سب چیز میں ان کو سکھاتی ہوں. اور اس کے ساتھ ہی ساتھ میری کوشش ہوتی ہے کہ مسلم یوتھ کو پروڈکٹیو طریقے سے تیار کر کے معاشرے کا ایک بہت ہی فعال حصہ جو ہے, کنسٹرکٹیو پروڈکٹیو حصہ جو ہے وہ بنایا جائے. اور آپ مجھے رابطہ کر سکتے ہیں, ہمارے یوٹیوب پہ لکھ سکتے ہیں, آپ ای آواز کے تھرو بھی مجھے رابطہ کر سکتے ہیں, اور اگر آپ مجھے ڈائریکٹ ای میل کرنا چاہیں تو farina@gmail.com پہ آپ مجھے ای میل بھی کر سکتے ہیں. ہم بات کر رہے تھے چھوٹی چھوٹی چیزوں میں اس حدیث کو فالو کرنے کی جس میں رسول پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ مسلمان اپنے ہاتھ اور اپنی زبان سے کسی کو تکلیف نہیں دیتا. تو ہم نے ویکیشنز کی بات کی کہ کس طرح ہم چھوٹی چھوٹی چیزوں سے ایک دوسرے کی نیڈس کا, انسانی ضروریات کا یا انسانی مسائل کا جو ہے وہ خیال رکھ سکتے ہیں. ہم جب لگیج کی بات کرتے ہیں, اگر ہم دیکھتے ہیں کہ آپ کے ساتھ کچھ چھوٹے بچے ہیں, آپ چھوٹے بچپن سے ان کو سکھائیے کہ اپنے لگیج کی حفاظت کیسے کرنی ہے اور کس طرح آپ نے اپنا سوٹ کیس جو ہے یا آپ کا بیگ جو ہے وہ اس طرح کیری کرنا ہے سفر کے دوران. جو سمر ویکیشنز آج کل ہماری چل رہی ہیں کہ آپ کا بیگ کسی کو ٹچ نہیں کرے, کسی کو ہرٹ نہیں کر دے, یا ایسا نہیں ہو کہ آپ نے اپنے اسٹریپ ڈالا کندھے پہ اور وہ کسی کو لگ گیا اور کسی کو ناحق بھیجا تکلیف پہنچ گئی. اس کے ساتھ ہی ساتھ جب ہمارے یہ ٹرالی والے بیگز ہوتے ہیں جو ہم کیری کرتے ہیں, کیری آنس آج کل سب لوگ ویلرز جو ہیں اسی پہ کام کر رہے ہیں, تو اگر ہم یہ دیکھیں کہ ہم اس کو ایسے چلائیں کہ ہماری وجہ سے کوئی ٹرپ نہیں ہو جائے, کوئی فال نہیں کر جائے, اگر آپ کوئی سینئر کو آتا ہوا دیکھتے ہیں تو آپ دیکھ لیں کہ ان کے لیے راستہ کیسے بنا سکتے ہیں. آپ جانتے ہوں گے ضرور کہ یہ کہ سیفٹی رول اور سیفٹی میجر ہے جو ہمیں بار بار سکھایا جاتا ہے مختلف تنظیموں کے ذریعے, پولیس کے ذریعے, ایئرپورٹ اتھارٹیز کے ذریعے, سفر کی جو بھی ہمارے سروس سینٹرز ہوتے ہیں ان کے تھرو, کہ آپ کسی کا لگیج ٹچ نہ کریں, آپ کسی کے بیگ کو جو انٹینڈیڈ ہو اس کو نہ چھوئیں اور اس کے پاس نہ جائیں, کسی کا بیگ آپ نہ لے کے کیری کریں. کوئی بھی وجہ آپ کو بتائے آپ کسی کا بیگ لے کے کیری نہ کریں یا کسی کے بیگ کے پاس نہیں کے باندھ بن کے کھڑے رہو, یہ تو سیفٹی رول ہے. اور اسی طرح آپ اپنا بیگ کسی کو نہیں دیں اور آپ اپنے بیگ کی ذمہ داری, آپ اپنے بیگ کی نگہبانی کسی کو نہیں دیں, کیونکہ یہ اگینسٹ سیفٹی رول ہے. اور اگر ایسا آپ کرتے ہوئے پائے گئے تو ذمہ دار آپ ہوں گے, چاہے وجہ کوئی بھی بناؤ. तो ये तो एक सेफ्टी रूल है, लेकिन उसके साथ ही साथ ये भी एक हमारी एथिकल जिम्मेदारी बनती है। जैसे कि इस हदीस के रूप से मैं बताना चाहूंगी कि आपको ये याद रखना चाहिए कि आप जो सामान कैरी कर रहे हैं वो आपकी जिम्मेदारी है, आप उसको भी अनअटेंडेड ना छोड़ें, आप उसको भी रास्ते में ऐसे ना छोड़ें कि वो किसी को ट्रिप करने की वजह ना बन जाए, उसकी वजह से कोई गिर नहीं जाए। या अगर आप एयरपोर्ट पे वेटिंग एरियाज में बैठे हैं, वेटिंग लाउंजेस में बैठे हैं, तो आप इतने पैर फैला के ना बैठें कि कोई आपकी जैसे ट्रिप कर जाए। हो सकता है कि किसी को ठीक तरह से नजर ना आता हो, किसी को कोई एक इम्पेयरमेंट हो, कोई छड़ी से चल रहा हो, या कोई और वजह हो जिसको आपका फैला हुआ पांव ना नजर आए, तो वो ट्रिप कर सकता है। उसके साथ ही साथ आप अगर सामान लेके जा रहे हैं तो कम सामान के साथ ट्रैवल करें, और ऐसे लेके बैठें कि वो आपका पूरा सामान किसी का रास्ता ना ब्लॉक कर दे। किसी की व्हील चेयर अगर जा रही है या किसी का स्ट्रॉलर अगर बच्चे का जा रहा है तो उसको ब्लॉक नहीं कर दे। तो ये छोटी छोटी चीजें जो हैं वो हम ख्याल रख सकते हैं, और इस ख्याल के साथ ही हम एक दूसरे के लिए ह्यूमन एक्सलेंस का मुजाहरा कर सकते हैं, और ये हदीस जो है फिर हम फॉलो कर सकते हैं कि मुसलमान अपने हाथ और अपनी जबान से किसी को तकलीफ नहीं देता। उसी तरह अगर आप देखते हैं कि कहीं आप किसी जगह पर हैं और कोई शख्स या कोई साहिबा जो है वो वहां पे किसी भी वजह से अपने कोई बिजनेस मीटिंग कर रहे हैं या किसी इंपॉर्टेंट फोन कॉल पर हैं, तो आप जोर जोर से चिल्ला के बात ना करें, जोर जोर से आवाजें ना निकालें ताकि कोई और डिस्टर्ब नहीं हो। या आप खुद अगर फोन कॉल कर रहे हैं तो आप इतनी ऊंची आवाज से बात ना करें कि आसपास अगर कोई इबादत में मशगूल है या अगर किसी और चीज पे तवज्जो दे रहा है या सोने की कोशिश कर रहा है, तो आपकी ऊंची आवाज से उनकी जो है वो खलल ना वाक़ हो उनके लिए। तो ये छोटी छोटी चीजें जो होती हैं उनका ख्याल रख के हम लोगों को ये बता सकते हैं, दिखा सकते हैं कि हम ह्यूमन एक्सलेंस फॉलो करने वाले अच्छे प्रोडक्टिव पीसफुल मुसलमान हैं। और उसके साथ ही साथ अगर कोई भी आपको ना देख रहा हो तो ये याद रखिए कि आपका अच्छा अमल, आपका नेक किरदार और आपका प्रोडक्टिव तरीका सिर्फ और सिर्फ एक जगह जरूर रकम हो जाता है, और वो है अल्लाह ताला की वो किताब जो आपके लिए क़यामत तक फिर महफूज कर दी जाती है। वो किताब ब्रदर्स एंड सिस्टर्स इज द मोस्ट इंपॉर्टेंट बुक, और वो किताब आपकी जजमेंट डे की या यौम क़यामत की या यौम आखरत की करंसी को तश्कील देगी। याद रखिएगा, हर छोटी छोटी नेकी, हर छोटा छोटा नेक अमल जो आपकी नजर में बेशक छोटा हो लेकिन वो अल्लाह की नजर में बड़ा हो सकता है, और याद रखिएगा कि वो छोटा बड़ा तमाम जो एक वो अमाल का जो अंबार बनेगा वही करंसी आपको क़यामत के दिन काम आएगी। क्योंकि उस दिन आपका ये माल और दौलत, गोल्ड, सिल्वर, प्लैटिनम कुछ नहीं चलेगा, यही करंसी इस दिन काम आएगी, अमाल, नेक अमाल काम आएंगे, बुरे अमाल काम नहीं आएंगे, नेक अमाल काम आएंगे। किसी के साथ ऐसी नेकी कर देना जब किसी को पता ना हो, अगर कोई नाबीना आपके सामने है उनको बिल्कुल नहीं पता कि आप कौन है, वो शायद जिंदगी में आपको कभी देख ना पाए, लेकिन अगर आपने उनके सामने दरवाजा खोल दिया, ठीक है, तो वो नेकी आपकी रकम हो गई। ना उस इंसान ने आपको देखा, ना वो इंसान आपको कोई बदल दे सकता है, लेकिन उस रब ने जरूर देख लिया आपको, जिसका वो भी बंदा है और जिसके आप भी बंदे हैं। उस रब ने आपको जरूर देख लिया और आपकी नेकी को रकम कर दिया कि जिसका वो भी बंदा है और आप भी बंदे हैं। किसी ने अगर आपको नहीं देखा लेकिन आप वॉशरूम में गए और आपने अपने बाद अपना जो अगर आपने कोई वेट मैस फैलाया है वहां पे कोई पानी गिर गया है, कुछ आपने अगर उसे साफ कर दिया जाए, कोई मौजूद नहीं, याद रखिए कि अल्लाह के जो दो फरिश्ते आपके इन दो कंधों पे बैठे हैं जो आपके हर अच्छे बुरे अमल को लिख रहे हैं, तो वहां वो रकम हो जाएगा। याद रखिए, वॉशरूम एक दूसरी चीज है, बहुत ही इंपॉर्टेंट चीज है जिसका ख्याल रखना बहुत जरूरी है कि हम वॉशरूम में जाएं या कोई किचन एरिया कहीं यूज करें तो हम अपना मैस साफ करके हटें। और ये बहुत इंपॉर्टेंट एलिमेंट है हमारे कम्युनिटी स्पेस यूजेज का कि हम अपना मैस छोड़ के नहीं आए। अगर आपने वहां वजू किया है तो ऐसा नहीं लगना चाहिए कि आपने वहां पे कोई सैलाब का मुजाहरा कर दिया। आपने इसको साफ करना है, आपने इसको वाइप करना है, आपने किसी भी गंदगी को छोड़े बगैर वहां से निकलना है। और उसके साथ ही साथ आपने ऐसा भी करना है कि अगर कोई ऐड हो जाए, ठीक है, और वहां पे अगर वहां पे कोई चीज ऐसी ऐड हो जाए कि जिसकी वजह से वहां पे किसी के गिरने का डर हो, कुछ हो, तो आपने उसको साफ करना है। उसके साथ ही साथ आपने ये भी ख्याल रखना है कि अगर आपने सिंक पे कोई मैस छोड़ा है या अगर आपके पास नैपकिन नहीं है, आप नैपकिन ले आए, उसको साफ कर दें। और अगर आपको लगता है किसी और ने मैस कर दिया है जिससे आपको तकलीफ हुई है, तो किसी और को भी हो सकती है, तो आप जो अमला है या जो स्टाफ है वहां पे, जो क्लीनिंग क्रू होगा वहां पे, तो उनको मुतला जरूर कीजिए कि ये सफाई कर दी जाए ताकि दूसरे लोगों को मुश्किल ना हो। ये छोटी छोटी चीजें जो है आप उनका ख्याल रख सकते हैं। अगर हम वॉशरूम में जाते हैं तो ड्रेन करने के बाद आप जरूर देख लीजिए कि आपका जो मैस है वहां पे रह तो नहीं गया, किसी और को तकलीफ तो नहीं हो जाएगी, किसी और का बच्चा तो वहां पे स्लिप नहीं हो जाएगा, कहीं ऐसा तो नहीं होगा कि कोई वॉशरूम में एंटर हो और उनको बहुत बुरा एहसास हो। ठीक है. उसी तरह जब आप किचन यूज करते हैं, कहीं किसी जगह जाके आप अपनी कॉफी बना रहे हैं, या आप अगर अपनी वहां पे कोई कॉन्डिमेंट्स यूज कर रहे हैं, आप वहां पे डाल रहे हैं कोई मसाला है कुछ है, तो उसको वाइप कर दीजिए, उसको साफ कर दीजिए ताकि दूसरे लोग उसको यूज कर सकें. उसी तरह अगर आप प्लेन में है, जिस तरह प्लेन में आपने देखा होगा नोटिसेस भी लगे होते हैं, तो अगर प्लेन में आप यूज कर रहे हैं जगह को, जिस तरह लिखा होता है कि आप अपने नैपकिन से वाइप करके दूसरे लोगों के लिए आसानी पैदा कीजिए, तो आप उसको वाइप कर दीजिए. छोटी सी जगह है, लोगों के साथ बच्चे होते हैं, लोगों के साथ बूढ़े होते हैं, और लोग खुद भी मुश्किल का शिकार हो सकते हैं, प्रॉब्लम में हो सकते हैं, बीमार हो सकते हैं, जो झुक नहीं सकते, कुछ चीज उठा नहीं सकते, तो आपकी की हुई छोटी सी नेकी उनके काम आ जाएगी और आपके काम दुनिया में ही आएगी और आखिरत में भी आएगी. याद रखिए, अगर आप अपने वालदैन के साथ ट्रैवल कर रहे हैं, तो ये एक बहुत इंपॉर्टेंट चीज है कि आप अपने वालदैन के लिए आसानी का जरिया बने. याद रखिए कि वालदैन, दोनों माँ बाप, वो हस्तियां हैं जिनके साथ की हुई नेकी और जिनके साथ की हुई बुराई इसी दुनिया में आपके सामने आ जाती है. आखिरत में जो हिसाब होगा वो तो होगा, लेकिन इसी दुनिया में आपको दिख जाता है, चाहे आपको अपनी औलाद के थ्रू दिख जाए या आपको अपने किसी और जरिए से दिख जाए. लेकिन याद रखिए कि ये जिसे कहते हैं ना मुकाफात अमल, तो अच्छा अमल भी सामने आ जाता है, और मैं खुद इसकी गवाह हूँ अल्हम्दुलिल्लाह, और बुरा अमल भी सामने आ जाता है. तो याद रखिए कि वालदैन के साथ नेकी का बर्ताव कीजिए, वालदैन के साथ सिला रहमी का बर्ताव कीजिए, और उसी तरह कीजिए जिस तरह अल्लाह ताला ने आपको हुक्म दिया है. मैं अपने प्रोग्राम को क्लोज करने लगी हूँ, उसके साथ ही साथ आपको एक दुआ बता दूँ जो वालदैन के लिए एक बहुत अहम दुआ है, जो आपको सबको याद करनी चाहिए और उसको बार बार उसको दोहराना चाहिए. हर दिन हर नमाज में 5 टाइम उसको दोहराइए, रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, यानी कि अल्लाह मेरे वालदैन पे इसी तरह रहम फरमा जिस तरह लागर हालत में उन्होंने मेरे ऊपर रहम किया. क्यों लागर हालत? क्योंकि बच्चा जब पैदा होता है वो इतना छोटा सा एक गोश्त का पीस होता है, जिस तरह हंटर बीफ होता है उस तरह होता है. और वो जो दो इंसान होते हैं, जो उसको पैदा करने का जरिया बनते हैं, वो दो इंसान उसको पाल के सालों की मेहनत के बाद एक ऊंचा लंबा सरकद इंसान बना देते हैं. और जब वो इंसान उनके सामने सीना ठोंक के कहता है कि आपको कुछ नहीं पता, आप जाहिल हैं, आपको कुछ नहीं आता, और वो इंसान उनके सामने सीना ठोंक के कहता है कि आप इस बात के पे कादर नहीं है कि मुझे रोक सकें, तो अंदाजा कीजिए कि उन दो इंसानों की तकलीफ का क्या आलम होता है और किस तरह वो तकलीफ के और दुख के मरहले से गुजरते हैं. याद रखिए कि अपने वालदैन के लिए दुआ करते रहिए, अपने वालदैन को सर्विस देते रहिए, अपने वालदैन के साथ सिला रहमी इख्तियार कीजिए ताकि अल्लाह ताला भी आपके ऊपर रहम करे. और इसी दुनिया में अपने लिए अच्छाई की उम्मीद अगर रखते हैं, तो अच्छाई उनको लौटा दीजिए जो अच्छाई के हकदार हैं, जो नेकी के हकदार हैं, जो आपकी सिला रहमी के हकदार हैं, और आपकी बेहतरीन अमाल का हकदार है. और आपके बेहतरीन अमाल का हकदार आपके वालदैन से बढ़ के कोई नहीं हो सकता. अपने वालदैन को इज्जत दीजिए, उनकी खिदमत कीजिए. जरूरी नहीं कि खिदमत आप पैसे से करें, आप उनके पास बैठ के उनकी बात सुन के कर सकते हैं, आप उनके पास बैठ के उनकी पांव दबा के कर सकते हैं, आप उनके पास बैठ के उनके 50,000 दफा सुनाए हुए किस्से बार बार सुन के कर सकते हैं. उसके साथ ही साथ आप अगर उनसे अलग रहते हैं, तो आप उनको हर रोज फोन करके 5 मिनट उनकी गुफ्तगू सुन सकते हैं, या फिर आप उनको विजिट करके उस खिदमत का हक अदा कर सकते हैं. याद करिए कि किस तरह उन्होंने आपको पाला है, आप अपनी पूरी जिंदगी भी उनकी खिदमत और उनकी खुशनुदी में लगा दें तो उसका सिला नहीं दे सकते, लेकिन कोशिश जरूर कीजिए. मुझे अपनी दुआओं में याद रखिएगा. अगले संडे हम दोबारा हाजिर होंगे शाम 5 बजे से 6 बजे के दरमियान. हम टॉक WTOR 770 AM पे आपके सामने हाजिर होते हैं, रेडियो ई आवाज पे हम टॉक बाय फरीना सिद्दीकी. जरूर हमें अपनी दुआओं में याद रखिए, और eawaz.com पे हमारे ये आर्काइव से प्रोग्राम सुनना ना भूलिए, और स्मार्टफोन पे ये आवाज कर ऐप जरूर डाउनलोड कर लीजिए ताकि अगले संडे का प्रोग्राम आप अपने फोन पे भी सुन सकें. सलाम अलैकुम व रहमतुल्लाहि व बरकातहू.
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो.
द व्यूज एक्सप्रेस्ड ऑन द प्रीसीडिंग प्रोग्राम मे नॉट नेसेसरली बी दोज ऑफ द ओनर और मैनेजमेंट ऑफ WTOR रेडियो स्टेशन.
ब्रैम्पटन शहर पहली कम्युनिटी सेफ्टी एक्शन प्लान को शुरू करने पर खुशी का इजहार कर रही है. ये एक्शन प्लान
ओ बल्ले भाई बल्ले, मैं तो बन गई ओनर अपनी ट्रकिंग कंपनी की, क्योंकि मैंने ली थी ट्रेनिंग उस कंपनी से जिसके हैं 500 से ज्यादा 5-star गूगल रिव्यूज. नाम है मेज कंसल्टेंसी. तो अगर आपको भी ट्रक डिस्पैचर या फ्रेट ब्रोकर स्पेशलिस्ट बनना है, तो आज ही ट्रेनिंग के लिए मेज कंसल्टेंसी को कॉल करें. नंबर है 9058262915. 9219, that is 905-826-2919. Balle balle.